بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله. أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. تبت يدا أبي لهب وتب ما أغنى عنه ماله وما كسب سيصلى نارا ذات لهب وامرأته حمالة العطب في جيدها حبل من مسد. صدق الله مولانا العظيم. اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جب اعلان کیا میں اللہ کا نبی ہوں، مجھے اللہ کا نبی مان لو، ایک اللہ تعالیٰ کی عبادت کرو، تو سب سے پہلے خاندان کے لوگ، فیملی کے لوگ دشمن بن گئے اور نبی کریم صلی اللہ علیہ وسلم کا چچا ابو لہب یہ سب سے پہلے دشمن بنا، جس کا قصہ گزشتہ مجلس میں سنا تھا. جس طرح ابو لہب دشمن تھا، اسی طرح اس کی جو بیوی تھی وہ بھی دشمن تھی. گویا اللہ کے نبی صلی اللہ علیہ وسلم کے لیے چاچا بھی دشمن اور چچی بھی دشمن. چاچا ابو لہب کٹر دشمن بن گئے تو ان کی بیوی یعنی چاچی وہ بھی دشمن بن گئے. اس چاچی کا نام ہے ام جمیل، اس کو لوگ کہتے تھے، چونکہ یہ بہت خوبصورت تھی اسی لیے اس کو لوگ ام جمیل کہتے تھے. ये मक्का के एक लीडर थे, अबू सुफियान उनकी बहन होती थी। गोया हज़रत अमीर मुआविया रदी अल्लाहु ताला अन्हो की ये फोई हुई उम्मे जमील, जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की चाची होती थी। वो भी खतरनाक दुश्मन बन गई। ये औरत बोलने में बड़ी तेज थी, ऐसे भी औरत अगर बोलने वाली होती है तो बड़ी जोरदार और बड़ी तेज तर्रार बोलने वाली होती है। और ये उम्मे जमील बहुत तेज, बहुत खतरनाक बोलने वाली, अल्लाह के नबी के लिए गालियां भी बोलती थी। हालांकि चाची होती थी, लेकिन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के लिए बहुत गंदी, बहुत बुरी जुबान चलाती थी। ये भी दुश्मन हो गए। जब उसका शोहर अबू लहब नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बुरे अल्फाज बोलता है, गाली के अल्फाज बोलता है, गंदी बातें बोलता है, बद्दुआ जैसी बातें बोलता है, और यूं बोलता है, तब्बन लका या मोहम्मद अलिहाजा जमातना। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपने कुटुम्ब, अपने खानदान, अपनी फैमिली के लोगों को जमा किया, ईमान की दावत दी, खाना खिलाया, तो उस पर ये चाचा दुश्मन हो गया, बद्दुआ बोलने लगा। तो मुसलमानों के दिल में ये चाहत आती है कि जो बद्दुआ वो बोले, ऐसों के लिए भी बद्दुआ होनी चाहिए, ऐसों के लिए भी बुरी बात होनी चाहिए। तो समझो कि अल्लाह ने मुसलमानों की आरजू पूरी की और कुरान में फरमा दिया कि तब्बत यदा अबी लहब तब्बा, अबू लहब के दोनों हाथ टूट जावे, अबू लहब हलाक बर्बाद हो जावे। अल्लाह ने कयामत तक के लिए बद्दुआ कुरान में दे दी। मा अगना अनहु मालुहु वमा कसब, उसकी दौलत, उसकी कमाई कुछ उसके काम में नहीं आई। वो यूं कहता था कि अल्लाह के यहां अजाब अगर आएगा तो मैं पैसे देकर अजाब से छूट जाऊंगा। जैसे दुनिया में लोग दंड भर के छूट जाते हैं, पेनल्टी भर के छूट जाते हैं, वो यूं समझता था कि जहन्नम में भी छूट जाएंगे पेनल्टी भर के। तो अल्लाह ने फरमाया कि उसका माल, उसकी कमाई कुछ भी काम नहीं आई, आएगी भी नहीं। सयसला नारन ज़ात लहब, अनकरीब मरते ही भड़कते शौलों वाली आग में जाएगा। ये तो शोहर, चचा, उसका बहुत बुरा एंड आया, अंजाम खतरनाक आया। और चाची, वम्रातुहु हम्मालतल हताब, उसकी बीबी सर के ऊपर जलाने की लकड़ियां उठा करके लाती थी। ये औरत बहुत मालदार थी और शोहर भी मालदार, मियां बीवी दोनों मालदार, लेकिन बखील थी। मालदारी तो बहुत थी, लेकिन बखील थे। घर के अंदर उस जमाने में चूल्हा होता था, उसमें लकड़ियां जलानी पड़ती थी। तो मालदार है तो कोई गरीब खिदमत करने वाली काम वाली रख लेवे, कोई बांधी रख लेवे। लेकिन ये औरत इतनी बखील थी कि पैसे हैं दौलत है लेकिन खुद जंगल में लकड़ी लेने जाती थी। कैसी बकील होगी? हालांकि दौलत तो वही दौलत है जो खुद को काम में आवे, जमा कर करके रखने का नाम थोड़ी दौलत है। दौलत है तो खर्च करो, एक काम वाली रखो, खिदमत वाली रखो, वो जंगल में से लकड़ी लावे और चूल्हे में जलावे। लेकिन ये मालदार औरत, उसका शोहर भी मालदार, लेकिन ये औरत अजीब औरत थी, खुद जंगल में लकड़ी लेने जाती थी जलाने के लिए, और वही लकड़ियां पहले जमाने में और अब भी गांवों में देखने को मिलता है। मर्द या औरत सर पे लकड़ी उठा के लाते तो रस्सी से उसको बांधते हैं ताकि सब लकड़ी एक साथ रेवे, कोई इधर उधर गिर न जावे। तो ये जंगल में लकड़ी चुनने जाती, चूल्हे में जलाने के लिए लकड़ी लेने जाती और लकड़ी को रस्सी से बांध देती, और उसकी रस्सी बहुत लंबी थी तो जायद रस्सी इधर उधर न जावे उसको गले में डाल लेती थी। नबी की दुश्मनी, अकल चली गई, अकल काम नहीं करती। लकड़ियां लेके आती सर पे, रस्सी से बांधी लकड़ी और लंबी रस्सी गले में डाल देती और आती। एक दिन जंगल से आते आते एक जगह पर पैर फिसल गया, गिर गई, और ऐसी गिर गई कि वो गले में रस्सी थी उसका गले में फंदा लग गया, और ऐसा फंदा गले में लग गया कि वहीं पर तड़प तड़प करके मर गई। नबी की दुश्मनी कोई आसान है? चाची होती है अल्लाह के नबी की, लेकिन दुश्मनी करने निकली तो कितना बुरा एंड आया, कितना बुरा अंजाम आया कि जो लकड़ी वो जंगल से सर पे उठा के लाती थी उस लकड़ी की रस्सी उसके गले में फंदा बन गई, और फंदा गले में फंसा और वही जंगल में तड़प तड़प के मर के खत्म हो गई। अल्लाह ने खुद फरमाया, वमरअतुहु हम्मालतल हताब। इसका एक मीनिंग है चुगल खोरी करने वाले, चुगली। चुगली मीनिंग इधर की बात उधर ले जावे, उधर की बात इधर लावे और लड़ाई करावे, वो चुगली है। चुगलखोरी बहुत बड़ा गुनाह है, कबीरा गुनाह है चुगलखोरी। ये औरत चुगलखोरी भी करती थी और एक मकसद उसका अल्लाह के नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम को सताने के लिए, तकलीफ देने के लिए ये औरत चुगलखोरी करती थी। नबी के लाडले और प्यारे सहाबा, सहाबाए किराम रिदवानुल्लाही ताला अलैहि मजमाइन को तकलीफ देने के लिए, सताने के लिए, परेशान करने के लिए ये चुगलियां करती थी। और चुगली इतना खतरनाक गुनाह है کہ چگلی کرنے والے کے بارے میں آیا کہ وہ جنت میں نہیں جائے گا. اور اس میں ہوتا کیا ہے, دو آدمی کے بیچ میں چگلی کی, دو فیملی کے بیچ میں چگلی کی, دو جماعت کے بیچ میں چگلی کی, دو خاندان میں چگلی کی, تو دونوں میں لڑائی کی آگ لگے گی. جس طرح لکڑی سے آگ لگتی ہے, چگل خوری کرنے سے بھی آگ لگتی ہے, لڑائی کی آگ لگتی ہے. لکڑی سے چولہے میں آگ لگتی ہے تو چگل خوری کرنے سے محلوں میں آگ لڑائی کی لگتی ہے, خاندانوں میں لڑائی کی آگ لگتی ہے, فیملیوں میں لڑائی کی آگ لگتی ہے. اسی لیے کبھی چگل خوری نہیں ہونی چاہیے. آج بہت سو کا دھندا یہ ہے, ٹائم پاس یہی ہے, چگل خوری کرنا. یہاں بیٹھیں گے وہاں جا کر ادھر کی بات کریں گے, پھر وہاں بیٹھیں گے ان کی بات وہاں کریں گے. ہر ایک کو خوش کرنا, ہر ایک کے لاڑکے اور چہیتے بننا, اس کے لیے ادھر کی بات وہاں, وہاں کی بات یہاں کریں گے اور لڑائیاں کروائیں گے, دشمنیاں کرائیں گے, بیر رکھوائیں گے. یہ خطرناک لوگ ہیں. تو جس طرح لکڑی سے چولہے میں آگ لگتی ہے, چگل خوری کرنے سے خاندان میں لڑائی کی آگ, محلوں میں لڑائی کی آگ, لوگوں کے بیچ میں لڑائی کی آگ لگتی ہے. تو یہ اللہ کے نبی صلی اللہ علیہ وسلم کی چچی تھی لیکن چگلی کرتی تھی, اور چگلی کر کے حضرت نبی پاک صلی اللہ علیہ وسلم کو تکلیف پہنچاتی تھی, صحابہ کو تکلیف پہنچانے کا کام کرتے تھے. اللہ تمام مسلمانوں کو چگلی سے بچنے کی توفیق عطا فرمائے. ایک اور بات اس عورت نے دی, وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَابَ, جنگل میں جاتی تھی اور زقوم کے کانٹے کاٹ کے لاتی تھی. زقوم ایک جھاڑ ہے جس کے اوپر کانٹے لگتے ہیں, وہ کڑوا ہوتا ہے, اس میں بدبو بھی نکلتی ہے, اس کو ہماری یہاں گجراتی میں تھوڑ کہتے ہیں. کانٹے والا, کڑوا, زہریلا, بدبو والا یہ جھاڑ ہے, عام طور پر جنگلوں میں ہوتا ہے یہ زقوم. قرآن میں زقوم کے لیے آیا, ان شجرۃ الزقوم طعام الاثیم, یہ زقوم جہنم میں گنہگاروں کو اللہ کھلائیں گے, کانٹے والا جھاڑ کھلائیں گے گنہگاروں کو. اللہ ہماری حفاظت کرے. تو یہ عورت اللہ کے نبی صلی اللہ علیہ وسلم کی چاچی ہے, جنگل میں جاتی, کانٹے لاتی تھی, کانٹے محنت کر کے کانٹے اٹھا کے لاتی, اور پیارے نبی صلی اللہ علیہ وسلم کا جو راستہ ہوتا تھا اس راستے پر کانٹے ڈالتی تھی تاکہ حضور چلے تو حضور کو کانٹے چوبے اور حضور کو کانٹوں کی تکلیف ہو. ایسی یہ ظالمہ عورت تھی, جنگل جاوے, محنت کرے, کانٹے لاوے اور لا کر حضور کے راستے میں ڈال دیتی تھی, اور تھی سگی چاچی. اسی لیے قرآن نے فرمایا, وَامْرَأَتُهُ حَمَّالَةَ الْحَطَابَ, جنگل سے کانٹے لاتی تھی, نبی جی کے راستے میں ڈال دیتی تھی. دیکھو ایک بات یاد رکھیں, دشمن دو طرح کے ہوتے ہیں, एक बार के एक अंदर के। जो बार के दुश्मन होते हैं उसका डिफेंस, उसको दूर करना, उसकी तकलीफ से बचना थोड़ा आसान होता है, लेकिन जो अंदर का दुश्मन होता है वो बड़ा डेंजर होता है। अरबी लैंग्वेज बहुत अजीब लैंग्वेज है। रिश्तेदार को अकारिब कहते हैं अंग्रेज अरबी में, और बिच्छुओं को अकारिब कहते हैं, एक हमजा से अलिफ से दूसरा ऐन से। तो अरबी में केवत कहते हैं, बाजुल अकारिब कल अकारिब, बहुत से रिश्तेदार बिच्छू से ज्यादा डेंजर होते हैं। अब देखो, हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की चाची है, जंगल में जाके जहरीले झाड़ कांटे काट के लाती है और हुजूर के रास्ते के ऊपर ये डाल दिए तकलीफ पहुंचाने के लिए। कैसी औरत? और ये औरत बड़ी अजीब फितने वाली औरत थी। अल्लाह ताला उसको भी जहन्नम में भेजेंगे, उसके शोहर को भी जहन्नम में, हस्बैंड वाइफ दोनों जहन्नम में, दोनों नबी के दुश्मन दोनों जहन्नम में, खुदा भेजेंगे। साफ फरमा दिया, सयसला नारन जातल हब वम्रातुहु हम्मालतल हताब। अबू लहब भी आग में जाएगा, अल्लाह के नबी का चचा होकर आग में जाएगा, चूंकि नबी जी का दुश्मन था, और उसकी बीवी भी जहन्नम में आएगी, उम्मे जमील। दुनिया में जुल्म करने में मदद करती थी, उसका शोहर जुल्म करता था, तो जुल्म करने में बीवी साथ देती थी, मदद करती थी। बहुत से घर ऐसे होते हैं माशाल्लाह कि मर्द बहुत डेंजर होते हैं, औरतें घर की ठीक होती है, गलत काम में सपोर्ट नहीं करती, बल्कि मौके मौके नसीहत करती, क्यों आप गलत काम करते हो। लेकिन ये औरत अल्लाह के नबी की चची है, लेकिन अपने शोहर को, नबी के चाचा को मदद करती थी जुल्म करने में। दोनों मियां बीवी हस्बैंड वाइफ मिलकर नबी पर जुल्म करते थे, तो जहन्नम में क्या होगा? जहन्नम में अबू लहब होगा, और ये उसकी बीवी जहन्नम के अंदर, जहन्नम की आग, जहन्नम का जक्कूम, जहन्नम की जलती हुई लकड़ियां लेकर के जाएगी और अपने शौहर पर डालेगी। वम्रातुहु हम्मालतल हताब, कि दुनिया में तू तेरे शौहर की जुल्म करने में मदद करती थी, तो जहन्नम में सजा में भी मदद करेगी। वो भी जहन्नम में होगी, शोहर भी जहन्नम में होगा, मियां बीवी दोनों जहन्नम में, अबू लहब भी जहन्नम में, उसकी बीवी भी जहन्नम में। लेकिन जहन्नम में क्या करेंगे? अबू लहब की बीवी उम्मे जमील, अल्लाह के नबी की चाची, आग जमा करेगी, शोहर पर डालेगी। इसीलिए गलत काम में कभी किसी को सपोर्ट मत करो, बुरे काम में मदद मत करो। बुरे काम में मदद करने का एंड अंजाम भी बड़ा बुरा होता है, खतरनाक होता है। खुद अल्लाह फरमाते, वम्रातुहु हम्मालतल हताब फी जीदिहा हब्लुम मिन मसद, उस बीवी की गर्दन में खूब मजबूत बटी हुई रस्सी होगी। اس کی بیوی کے گلے کے اندر جہنم کی زنجیریں ہوگی، جہنم کی مضبوط تار کی رسی ہوگی، جہنم میں فرشتے اس کے گلے کے اندر رسی باندھیں گے، باندھ کر کے اس کو کھینچا جائے گا۔ کیسی سزا کہ اس ظالمہ عورت کو جہنم میں فرشتے گلے کے اندر رسی باندھیں گے اور رسی باندھے کے زور سے اس کو کھینچا جائے گا، بیچا جائے گا۔ حالانکہ یہ گلا جو ہے عورتوں کی خوبصورتی کی جگہ ہے، یہاں عورتیں ہار پہنتی ہیں، لیکن یہ ام جمیل حضور کی چاچی، اس کے گلے میں جہنم کی رسی ڈالی جائے گی، جہنم کی رسی میں اس کو پیٹ باندھا جائے گا، جکڑ دیا جائے گا۔ نبی کی دشمنی کرنا کوئی آسان کام نہیں ہے، لیکن اندازہ لگاؤ کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم نے کیسی کیسی تکلیف اٹھائی۔ چاچا دشمن، چاچی دشمن، کھلم کھلے مخالف، فیرودی۔ جب یہ صورت اتری تو اس کی بیوی کو پتا چلا حضور کی چاچی کو کہ قرآن میں ہم دونوں ہسبینڈ وائف کی برائی آئی ہے، تو یہ ہے قرآن میں قیامت تک سورہ ابو لہب تبت یدا ابی لہب ہم پڑھتے تو بہت غصے میں آئی۔ ایک جگہ پر نبی کریم صلی اللہ علیہ وسلم بیٹھے ہوئے تھے، حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بھی تھے، اتنے میں وہ آئی گالیاں بولتی ہوئی، زور زور سے بری بری گندی گندی باتیں بولتی بولتی آئے۔ جب وہ آئی دور سے تو حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کہنے لگے حضور کو، حضور وہ آ رہی ہے، بہت خراب زبان کی ہے، بہت گندی بات بولے گی، حضور آپ ایک طرف ہو جاؤ، سائڈ پر ہو جاؤ، بہت بری بات بولے گی، وہ آپ کی چچی آ رہی ہے، بہت ڈینجر بولے گی۔ حضور نے فرمایا نہیں، آنے دو۔ جب وہ آئی تو قدرتی طور پر فرشتوں نے وہاں پردہ لگا دیا، قدرتی فرشتے آ گئے، پردہ لگ گیا اور وہ حضور کے سامنے کھڑی ہے اور حضور کو دیکھ نہیں سکی، نظر ہی نہیں آئے حضور۔ حضرت ابو بکر صدیق دیکھ رہے بازو میں، حضور کے بازو میں بیٹھے ابو بکر صدیق، تو وہ آئی ابو بکر صدیق کو دیکھ رہی ہے، حضور نظر ہی نہیں آئے، فرشتے نے قدرتی پردہ لگا دیا۔ آ کے ابو بکر صدیق رضی اللہ تعالی عنہ کو پوچھتی ہے، ابو بکر وہ تمہارا ساتھی دوست کہاں گیا، یعنی حضور کے لیے بے ادبی، بالکل سامنے لیکن حضور نظر ہی نہیں آئے اس کو، اللہ کی قدرت۔ کہا سنا کہ وہ جو قرآن کی بات کرتے اس میں میری کچھ بری بات آئی ہے، میرے شوہر ابو لہب کی کچھ بری بات آئی ہے، یہی سورہ تبت یدا۔ بک بک کرتی رہی، بولتی رہی، ابو بکر صدیق سنتے رہے اور حضور نظر ہی نہیں آئے، حضور اس کی آواز سن رہے اور وہ حضور کو دیکھ ہی نہیں سکی، بک بک کیا، بولی ادھر ادھر کی اور پھر تھک کے چلی گئے، بک گئی بات۔ اللہ کی شان، حضور کے آگے پردہ ہو گیا، وہ دیکھ ہی نہیں سکے حضور۔ اللہ تعالی ہم سب کو نبی کی بے ادبی گستاخی سے حفاظت میں رکھے، چگل خوری سے اللہ ہماری حفاظت فرمائے۔ کسی بھی اللہ کے نیک بندے کو ستانا نہیں، پریشان نہیں کرنا، دکھی نہیں کرنا، ورنہ اس کی سزا بہت بھاری ہوتی ہے۔ کسی اللہ کے نیک بندے کو ستاؤ گے، پریشان کرو گے، دکھی کرو گے، تو مرنے کے بعد تو تکلیف ہے ہی، اللہ حفاظت میں رکھے، دنیا میں بھی بڑی آفت آتی ہے، مصیبت آتی ہے، اللہ ایسے برے حالات سے ہماری حفاظت فرما. الحمدللہ رب العالمین، سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد صلاة تنجينا بها من جميع الأحوال والآفات وتقضي لنا بها جميع الحاجات وتطهرنا بها من جميع السيئات وترفعنا بها عندك على الدرجات وتبلغنا بها أقصى الغايات من جميل خيرات في الحياة وبعد الممات إنك على كل شيء قدير. يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا ذا الجلال والإكرام، يا أرحم الراحمين، يا أرحم الراحمين، يا أرحم الراحمين، وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. اللهم اغفر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم ارحم أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم تجاوز عن أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم صل شان أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم انصر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اجبر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم استر أمة سيدنا محمد صلى الله عليه وسلم. اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب للدعوات. اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب للدعوات. اللهم اغفر لنا وللمؤمنين والمؤمنات والمسلمين والمسلمات الأحياء منهم والأموات إنك سميع قريب مجيب للدعوات. اے اللہ بیماروں کو شفا عطا فرما، جو جس تکلیف اور الجھن میں ہے اس کو نجات عطا فرما، محبوسین کو رہائی عطا فرما، عافیت اور سلامتی عطا فرما، ہر ایک کو حلال برکت والی روزی عطا فرما. اے اللہ جن پر جنات جادو نظر بد کے اثرات ہے، اے اللہ اس کو ختم فرماؤ، شفا عافیت عطا فرماؤ، عمروں میں برکت عطا فرماؤ، امن و امان عدل و انصاف قائم فرماؤ، مظالم کا خاتمہ فرماؤ، تمام مدارس مساجد مکاتب خانقاہیں دینی ادارے اور دین و ملت کا کام کرنے والے افراد کی اپنے کرم اور فضل سے حفاظت فرماؤ. اے اللہ ہمیں زندگی میں بار بار مکہ مدینہ کی حاضری عطا فرماؤ، اے اللہ ہماری جائز مرادیں پوری فرماؤ، جائز حاجتیں پوری فرماؤ. پیارے آقا تاجدار مدینہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی بتلائی، ہمیں اور پوری امت کو عطا فرماؤ. نبی کریم صلی اللہ علیہ وسلم نے جن شرور سے پناہ چاہی، اے اللہ ہماری اور پوری امت کی حفاظت فرماؤ. وصلی اللہ وسلم علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین.